الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قد أفلح من تزكى وذكر اسم ربه فصلى وقال رسول الله صلى الله تعالى عليه وسلم اللهم اجعلني صبورا واجعلني شكورا وفي أعين الناس صغيرا وفي أعيننا صغيرا وفي أعين الناس كبيرا أو كما قال رسول الله صلى الله عليه وسلم صدق الله وصدق رسوله النبي الكريم. شعبہ تزکیہ نفس کو آگے بٹھا دو. نبی کریم صلی اللہ علیہ وسلم کے چار مقاصد کا ذکر ہوا، یعنی جس کو کہتے ہیں کہ نبیوں والے جو کام ہے اس کو اللہ تعالیٰ نے چار جگہ ذکر فرمایا. ایک جگہ اللہ رب العزت نے ابراہیم علیہ السلام کی جو دعا تھی اس دعا کو ذکر فرمایا کہ ربنا وبعث فیہم رسولا منہم یتلو علیہم آیاتک ویعلمہم الکتاب والحکمہ ویزکیہم. کہ ابراہیم علیہ السلام نے جب کعبہ شریف کی تعمیر فرمائی تو تعمیر کعبہ مکرمہ اور مشرفہ کے بعد پھر جو دعائیں مانگے ان میں سے ایک دعا یہ بھی تھی کہ اللہ، میرے شیخ فرماتے ہیں کہ گھر تو بن گیا، اب گھر کی آبادی بھی کی بھی ضرورت ہے. لہذا گھر کی آبادی کے لیے ابراہیم علیہ السلام نے دعا جو مانگی وہ دعا کی آباد کی کے لیے آباد کرنے والے کو مانگا اور آباد کرنے والے کے وسیلے کو ذکر کیا. جیسے اللہ تعالیٰ نے قرآن کریم میں فرمایا اللہ ولی الذین آمنوا یخرجہم من الظلمات الى النور، کہ اللہ تعالیٰ ایمان والوں کا ولی ہے، ایمان والوں کا دوست ہے، ان کو اندھیروں سے نور کی طرف نکالتا رہتا ہے. اس آیت کے اندر جس ولایت کا ذکر ہے اس کو ولایت عامہ بولتے ہیں، یعنی عام ولایت اور عام دوستی. لہذا ہر ایمان والا اللہ تعالیٰ کا ولی ہے اور اللہ تعالیٰ کا دوست ہے، یہ ولایت عامہ ہے. اور ولایت خاصہ کے لیے ذکر کیا الذین آمنوا وکانوا یتقون، کہ ایمان بھی لے کر آئے ہیں اور ساتھ میں تقوی. تو وہ جو ایمان سے ولایت عامہ ملی تھی، تقوی اختیار کرتے ہی ولایت عامہ ولایت خاصہ سے بدل جائے گی. اب آپ دیکھیں نا، ایک ہے تمام پاکستان والے پاکستانی ہیں، لیکن اس کے بعد ہر پاکستانی کو جو ہے وہ آرڈنری پاسپورٹ ملتا ہے، لیکن بعضوں کو ڈپلومیٹک پاسپورٹ ملتا ہے جس کے اپنے افادیت اور فائدے ہیں. کتنے ملکوں کا ویزا بھی نہیں لینا پڑتا، یہی پاکستان والوں کے لیے ہے. تو وہ ولایت خاصہ ہے، اس کے لیے تقوی کی ضرورت ہے. تو بہرحال اللہ تعالیٰ نے فرمایا کہ یخرجہم من الظلمات الى النور، اندھیروں سے نکالتا رہتا ہے نور کی طرف. میرے مرشد اور میرے شیخ تبریز دورہ حضرت اقدس عارف باللہ مولانا شاہ حکیم محمد اختر صاحب نور اللہ اپنے قدو فرماتے تھے، فرماتے تھے یا ذکر کیا اللہ نے من الظلمات ہی الى النور، ظلمات جمع ہے ظلمتن کی، اور یعنی ظلمات جمع ہے اور نور یہ واحد ہے۔ تو ایک سوال پیدا ہوتا ہے کہ ظلمت کو اللہ تعالی نے جمع کیوں فرمایا جبکہ نور ایک ذکر کیا؟ تو حضرت والا فرماتے تھے کہ وجہ یہ ہے، علامہ علوسی رحمۃ اللہ علیہ کی بات کو نقل فرما کر یہ بات کی وضاحت فرمائی کہ ظلمت کے اندر مختلف اندھیروں کی مختلف قسمیں ہیں، جیسے ظلمت کفر اور ہے، ظلمت شرک اور ہے، ظلمت فسق اور ہے، ظلمت معصیت اور ہے، یعنی بڑے گناہ کی ظلمت الگ ہے، بدعت کی ظلمت اور اندھیرے الگ ہیں، چھوٹے گناہ کی ظلمت الگ ہے، اور فسق کی اور شرک کی ظلمت اور اندھیرے الگ ہیں، اور کفر کے اندھیرے الگ ہیں۔ اللہ تعالیٰ ایمان کی برکت سے ان کو ہر قسم کے اندھیروں سے نکال کر نور کی طرف لاتے ہیں۔ تو ظلمت کو، اندھیروں کو جمع کا صیغہ نازل کیا اور نور کے ذریعے صرف ایک فرمایا کہ وہ نور۔ تو فرماتے کیوں؟ حضرت والا نے فرمایا اس کی وجہ ہے کہ لواحدت الحق، حق ایک ہوتا ہے، حق ایک ہوتا ہے، اس کے لیے کوئی وہ نہیں ہے کہ حق فلا قسم کا حق الگ ہے، فلا قسم کا حق الگ ہے، نہیں، حق صرف ایک ہوتا ہے، سبحان اللہ۔ اچھا، یہاں پر اللہ تعالیٰ نے فرمایا کہ اللہ ولی الذین آمنوا یخرجوا من الظلمات الى النور، کہ اللہ تعالیٰ اپنے ولی جو ایمان والے ہیں ان کو اندھیروں سے نور کی طرف نکال دیتا ہے۔ 13ویں پارے کے اندر سورہ ابراہیم کے اندر اللہ تعالیٰ نے فرمایا وَلَقَدْ أَرْسَلْنَا مُوسَى بِآيَاتِنَا أَنْ أَخْرِجْ قَوْمَكَ مِنَ الظُّلُمَاتِ إِلَى النُّورِ، کہ ہم نے موسیٰ علیہ السلام کو نشانیوں کے ساتھ بھیجا، تورات کے ساتھ بھیجا اور اپنی نبوت کی نشانیوں کے ساتھ بھیجا تاکہ اپنی قوم کو نکالے ظلمت سے اندھیروں کی طرف۔ اب آپ دیکھیے اس آیت کے اندر اللہ تعالیٰ نے اندھیروں سے روشنی کی طرف نکالنے کی نسبت موسیٰ علیہ السلام کی طرف کی، اور تیسرے پارے کے اندر نسبت اپنی طرف کی۔ اب آپ دیکھیے کہاں خالق کہاں مخلوق، موسیٰ علیہ السلام نبی ہیں لیکن ہے تو مخلوق، تو پھر اس کے کیا معنی ہیں؟ ایک طرف نسبت اپنی طرف کی اور دوسری طرف نسبت موسیٰ علیہ السلام کی طرف کی۔ تو میرے شیخ فرماتے تھے وجہ یہ ہے، اس میں بات سمجھا دی کہ دنیا دار الاسباب ہے، یہاں پر سبب مجازی تمہیں اختیار کرنا ہوگا، اور اس سبب مجازی میں جو کے لیے جو مؤثر ذات ہے وہ سبب حقیقی جو ہے وہ اللہ تعالی کی ذات ہے۔ لہذا اندھیروں سے روشنی کی طرف نکالنے کے لیے کسی رہنما کی ضرورت ہے، رہبر کی ضرورت ہے، اور اس رہبر کا ہاتھ پکڑو گے تو اللہ تعالیٰ تمہارے ساتھ یہ رہنمائی فرمائیں گے اور یہ رہبری فرمائیں گے کہ تمہیں اندھیرے سے روشنی کی طرف لے جائیں گے۔ لہذا سبب مجازی کا اختیار کرنا یہ بھی ضروری ہے، بات سمجھ میں آ گئی نا؟ تو اسی طرف تزکیے کی جو نسبت ہے وہ حقیقت میں تو اللہ تعالیٰ ہی تزکیہ فرماتے ہیں، لیکن ساتھ یہ بھی کہا کہ تزکیے کے لیے تم کسی شیخ کامل کو پکڑو۔ اب وہ یہ کہنا کہ صاحب اللہ تعالیٰ کافی ہے، علم بھی اللہ تعالیٰ کی ذات دیتے، بھائی ہمارا عقیدہ ہے رزق بھی اللہ دیتے ہیں، اولاد بھی اللہ دیتے ہیں، لیکن اسباب کیوں اختیار کرتے ہیں؟ کیوں؟ کہ دنیا دار الاسباب ہے، یہاں سبب اختیار کرنا ہوگا۔ تو ابراہیم علیہ السلام نے دعا مانگی کہ مبعوث فرمائیے نبی کو، اور وہ نبی جو ہو انہی کے خاندان کا ہو۔ میرے شیخ رحمت اللہ علیہ فرماتے کہ علامہ علوسی رحمت اللہ علیہ مفسرین نے یہ بات فرمائی کہ یہاں یہ کیوں دعا کیوں مانگی کہ جی ہمارے خاندان کا ہو، انہی خاندان کا ہو۔ فرمایا اس کی ایک وجہ یہ ہے، اپنے خاندان کا ہوگا تو خاندان والوں کی اس کو فکر ہوگی، اور دوسری وجہ یہ ہے کہ خاندان والے بھی اس کی بات سنیں گے، کیونکہ ہوتا ہے نا کہ جی یہ ساڑھا گرائی ہے، تو اس کا یہ بھی فرق ہوتا ہے، اور پھر کو فکر ہوگی کہ وہ اس گھر کو آباد کرے گا، اس لیے فرمایا. لہذا حضرت مفتی شفیع صاحب رحمت اللہ علیہ کی بات میرے شیخ سناتے تھے کہ مفتی شفیع صاحب کا اصلاحی تعلق بھی حضرت مولانا شاہ عبد الغنی صاحب پھلپوری رحمت اللہ علیہ سے تھا. تو فرماتے کہ حضرت مفتی شفیع صاحب رحمت اللہ علیہ حضرت پھلپوری رحمت اللہ علیہ خدمت میں حاضر ہوئے اور عرض کیا کہ حضرت میرے جو بیٹے ہیں مفتی رفیع صاحب اور مولانا تقی صاحب دامت برکات العالیہ، کہا میں یہ میرے بیٹے ہیں، میں نے مدرسہ دارالعلوم بنایا ہے، اس زمانے میں نانک واڑے میں تھا. کہا حضرت سمجھ میں نہیں آتا کہ میں اپنے بیٹے کو اگر مدرسے میں لگاتا ہوں تو یہ کہیں گے کہ اقربا پروری کر رہے ہیں، اپنے خاندان والوں کو آگے لا رہے ہیں. تو حضرت پھولپوری رحمت اللہ فرمایا خبردار کسی کی مت سنو، اپنے بیٹوں کو ضرور لگاؤ، کیونکہ تمہارے بیٹے کو جو درد ہوگا وہ غیر کو نہیں ہوگا. کہ میرے باپ نے اپنے خون پسینے سے، درد دل سے، آہ و فغا سے، اشک باری سے اور بے قراری سے ایک مدرسے کی بنیاد رکھی ہے، تو اولاد کو ایک تعلق ہوتا ہے باپ سے، تو اس کو یہ ہوگا کہ میرے باپ کی محنت ہے، تو وہ محنت پر اس محنت کو جمانے کے لیے، اس قائم رکھنے کے لیے اولاد بھی محنت کرے گی. حضرت نے جب یہ واقعہ سنایا پھر فرمایا کہ دیکھو ماشاءاللہ دارالعلوم کرنگی کو دیکھو کہ ماشاءاللہ بیٹوں نے چار چاند لگا دیے، ماشاءاللہ اللہ تعالی سلامت رکھے، عافیت سے رکھے. اب رہی بات، جب بات چل پڑی تو اس کا مطلب یہ ہوا کہ اپنے خاندان اور اپنے رشتہ داروں اور اپنی اولادوں کو گویا آگے بڑھانا چاہیے. اب یہ بھی بات، اب اس کا بھی جواب سنیے کہ اپنے خاندان کو، اپنی اولاد کو، اپنے رشتہ داروں کو آگے بڑھانے میں کوئی حرج نہیں ہے، لیکن اس کے لیے شرط ہے، اور وہ شرط ہے اہلیت کی. یہ ہے، اگر اہلیت ہے تو ضرور آگے بڑھائیں آپ انہیں، اور اگر اہلیت نہیں ہے تو میرے پیارے دوستو پھر ظلم ہے. یہ ہے بات ساری. اگر اہلیت ہے تو سبحان اللہ ان کو آگے بڑھایا جائے، اور اگر اہلیت نہیں ہے تو پھر بے شک صرف یہی کہ خاندانی ہیں تو اس چیز کو منع کیا گیا، پھر اس کو اقربا پروری نہیں کہا جائے گا، کیونکہ خاندان کا ہوتا ہے تو ظاہر بات ہے اس کا ایک اپنا اثر ہوتا ہے. اسی لیے ابراہیم علیہ السلام نے بھی دعا مانگی. اب آپ دیکھیے قرآن پاک کی دعا ہے، ربنا وبعث فیہم رسولا منہم، انہی میں سے رسول کو لے کے آئیے. اور اللہ تعالیٰ قرآن کریم میں اس دعا کو ذکر فرما رہے، اس کا مطلب یہ ہے کہ کوئی بات ہے نا، تبھی تو ذکر کیا. اب اس رسول کے مقاصد نبوت کیا ہے؟ یتلو علیہم آیاتی کا پہلا مقصد کہ آپ کی آیتوں کی تلاوت فرمائے. ایک اصول یہ ہے کہ تلاوت کا اطلاق آسمانی کتابوں میں صرف اور صرف قرآن مجید کے لیے ہوتا ہے، اس لیے پتا چلا کہ تلاوت کرنا، قرآن کریم کو پڑھ کر سنانا، قرآن حضرات کرتے ہیں، یہ ماشاءاللہ اسی کے تحت میں ہے. اور دوسرا مقصد ہے کہ یعلمہم الکتاب، کتاب کی تعلیم دے. کیا حقائق الکتاب، علامہ علوسی کی تفسیر ہے، حقائق الکتاب و دقائقہ، کتاب کی حقیقت کو سمجھانا، اس کے دقیقے کو سمجھانا کہ مراد کیا ہے. جیسے یہ آیت تو لوگوں کو اچھی طرح یاد ہے، یا ایھا الذین آمنوا اتقوا اللہ وقولوا قولا سدیدا، اس لیے کہ سبھی کا نکاح ہوتا ہے اور نکاح سنتے سنتے یاد ہو جاتی ہے، سمجھ جاتے ہیں بھائی. اس آیت میں اللہ تعالیٰ نے فرمایا یصلح لکم اعمالکم، یصلح صلاح اصلاح، اصلاح کے معنی آپ حضرات اردو میں بھی یہ چونکہ مستعمل ہے، یوز ہوتا ہے، استعمال ہوتا ہے، اس لیے عام حضرات اس کا ترجمہ سب جانتے ہیں، یعنی تمہارے اعمال کی اصلاح کرے، یہ معنی ہوئے. لیکن میرے پیارے دوستو یہ معنی نہیں ہے اس کے، اس کے معنی جو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا ہے یصلح لکم اعمالکم ای یتقبلوا حسناتکم، کہ تمہاری جو نیکیاں ہیں اللہ تعالیٰ اس کو قبول فرمائے. اب دیکھیے یہ ہے قرآن کریم کا حقیقت، اس کے معنی جیسے اللہ تعالیٰ نے فرمایا والنجم والشجر یسجدان. نجم کہتے ہیں، اردو آرام آسان لفظ ہے، نجم کے معنی ستارے کے، شجر کے معنی درخت کے، اور یسجدان یعنی ستارے اور شجر یعنی درخت، یہ دونوں سجدہ کرتے. تو میرے پیارے دوستو یہ معنی نہیں ہے. صحابہ نے جو اس کے معنی بتائے کہ نجم سے مراد وہ نبات ہیں لا ساق لہو، کہ ان پودوں کو کہتے ہیں کہ جن کا تنا نہ ہو، اور شجر سے مراد وہ نبات ہیں ہوا ساکن ساکن لہو، جس کی تنا ہوتا ہے تنا. تو اس لیے آپ دیکھیں اردو میں جہاں ترجمہ کیا ہے بڑے مفسرین نے، ہمارے علماء نے، وہاں ترجمہ کیا ہے بے تنے کے اور تنے دار درخت، یہ ترجمہ کیا ہے، کیونکہ ان کی نظر تفسیر پر تھی. اگر آپ قرآن کریم کا ترجمہ ڈکشنری سے کریں گے تو بات سمجھ میں نہیں آئے گی. اس لیے کہا کہ قرآن کریم کی جو تعلیم ہے اس میں مراد اس کے حقائق اور اس کے دکھائی کیا ہے، کس مقصد کے لیے اس آیت کو نازل کیا، کیا مقصد ہے، اور پھر نبی کریم صلی اللہ علیہ وسلم نے اور صحابہ نے اس کے کیا معنی بیان فرمائے، اس کو بتائیے. اس لیے جگہ جگہ قرآن کریم کی آیات ہیں عربی زبان میں ہیں، لیکن صحابہ نے پوچھا کہ اس کی کیا ماں تفسیر ہوا، اس کی کیا تفسیر ہے، کیا معنی ہے. نبی کریم صلی اللہ علیہ وسلم نے خود اس کی تفسیر بیان فرمائی، سمجھایا. تو یہ نبی کا کام ہے کہ قرآن کریم کی تعلیم دے، اور وہ مدارس ہو گئے، وہ مکاتب جہاں قرآن کریم کی تجوید کو پڑھایا جاتا ہے، کہ جس کے اندر حروف کی ادائیگی کو سکھایا جاتا ہے کہ ہر حرف کو کیسے ادا کیا جائے، اس کو سیکھنا ضروری ہے. ایک صاحب نے اپنے امام کی دعوت کی، اور دعوت میں اس کو امام کے لیے دال پکائی، تو امام صاحب کو بڑا غصہ آیا. اس نے کہا عجیب آدمی ہو، تمہیں اماموں کی عزت نہیں ہے، تم امام کو دال کھلاتے ہو. اس نے کہا نہیں، یہ تو اصل میں نے آپ ہی کی وجہ سے ایسا کیا. کہا وہ کیسے؟ کہا اصل میں آپ کو دال بہت پسند ہے. کہا تمہیں کیا پتا، کیسے پتا، کیا دلیل ہے تمہارے پاس؟ کہا جب آپ نماز پڑھاتے ہیں تب پڑھتے ہیں غیر المغضوب علیہم ولا الضالین. آپ تو خود کہہ رہے ہیں دال پسند کرنا ہے، اس پر دال ہے، یہ خود آپ کا تلاوت اس پر دال ہے، یعنی دلالت کرتی ہے، یہ دلیل دی ہے آپ نے. تو اور اگر آپ کو رہا گوشت پسند تو پھر آپ پڑھیں غیر المغضوب علیہم ولا الضالین، تو ہم آپ کو گوشت کھلائیں گے. تو دال والوں کو دال ملے گی اور واد والوں کو گوشت ملے گا. یہ کوئی چٹکلے کے طور پہ کہہ رہا ہوں. تو ان حروف کو سیکھنا ضروری ہے، قاف ہے اور کاف ہے، ان دونوں کے فرق کو سیکھے، قرآن کریم کو سیکھے، حروف کو سیکھے، تا ہے اور طا ہے، دونوں کا فرق ہے، لال ہے، زا ہے، سا ہے، سین ہے. اب سین کے اندر س کی آواز آئے، زا جو ہے اس زا میں ز کی آواز آتی ہے، سا سا میں آواز ہی نہیں آنی چاہیے، سا ہے، زال ہے، वाह है, इसमें आवाज नहीं, सिटी की जरा बराबर आवाज नहीं आनी चाहिए। जैसे हम लोग वला वालीन में भी गलती करते हैं तो उसमें गलती आम है, एक तो गलती वो ही वला वला दालीन पढ़ते हैं और दूसरी गलती है वो क्या पढ़ते हैं वला वला कैसे पढ़ते वला वालीन की आवाज आती है उसमें, ये भी दोष नहीं है। वात में की सिटी की आवाज भी नहीं आनी चाहिए। तो ये फर्क है, सीखना जरूरी है मेरे दोस्तों इस फर्कों को। अब देखें हम लोगों की गलती है कि रा जब पढ़ते हैं, चूंकि रा को पूर्ण पढ़ना चाहिए तो रा को पढ़ने में होंठ गोल करते हैं, ये गलती है। अर्रहमानिर्रहीम ये भी गलती आम है, अर्रहमानिर्रहीम अक्सर आप हजरात को देखें ये गलती करते हैं, अच्छे अच्छे लोग नहीं ऐसा हो। होंठ गोल सिर्फ तीन जगह इजाजत है, या तो पेश पर, या वाव पर, या कालू या बाना मालकला तमन ना, बस तीन जगह इजाजत है। सही है ना जनाब, कि तमन्ना ये चूंकि ऐसा ही है। अब यहां पर कोई इश्माम का कोई है ही नहीं, यानी होंठ को गोल करने की कोई बजाहिर कोई कायदा नजर ही नहीं आता, लेकिन चूंकि ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से चला आ रहा है इसलिए यहां पर ऐसे ही पढ़ते हैं। पूरे कुरान में कहीं मजहूल नहीं है। मजहूल किसको कहते हैं? वो जो एक मशीन होती है ना जिसमें लोग बैठते हैं, बिल्डिंगों में लगी होती है जिसमें बैठकर ऊपर जाते हैं, क्या बोलते हैं उसको? नहीं नहीं, वो जो मशीन जिसपे लोग बैठकर जाते हैं ऊपर, लिफ्ट। अगर कोई उसको लेफ्ट बोले, क्यों जनाब? हजरत वाले हरदोई ने बात फरमाई, हजरत ने पूछा ऐसा ही, भाई वो क्या चीज होती जो बिल्डिंगों में लगी होती है जिसमें लोग बैठकर जाते हैं? एक आम आदमी बोलते लिफ्ट। हजरत ने फरमाया लेफ्ट क्यों नहीं बोलते तुम उसको? फरमाया देखो कितना पक्का सबक है कि उसको लिफ्ट बोलते हो। फरमाया इसी तरीके से रब्बिल आलमीन अल्हम्दुलिल्लाह रब्बिल आलमीन, आप क्या पढ़ते हैं? अल्हम्दुलिल्लाह रब्बिल आलमीन। ये जो लाहे पढ़ना ये मजहूल कहलाता है। पूरे कुरान मजीद में कहीं मजहूल नहीं है, पूरे कुरान मजीद में कहीं मजहूल नहीं पढ़ सकते, सिर्फ एक जगह है, चूंकि वो भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से चला आ रहा है इसलिए उसको वैसे ही मजहूल पढ़ा जाएगा, सुभान अल्लाह। और वो 12वें पारे के अंदर है, नूह अलैहि सलाम की कश्ती का जिक्र है, कश्ती चली बिस्मिल्लाही मजरेहा। अब इसको मजरी आजा राह खड़ी पे खड़ी दे रहे, राह के नीचे खड़ी दे रहे, लेकिन मजरीहा नहीं पढ़ते उसको, बल्कि क्या पढ़ते? मजरेहा। अब ये मजरे पढ़ना ये मजहूल है मेरे दोस्तों, लेकिन यहां मजहूल पढ़ने में ही अजर है, यही सवाब है, और इसी में सवाब है, यही सवाब भी है, यानी हक यही है और ये इसी के अंदर सवाब भी है, इसी सवाब में सवाब है। वो सवाब बिस्साद है और ये सवाब बिस्सा है। सही है ना जनाब? तो ये कुरान करीम को सिखाया हजरत अब्दुल्लाह इब्न मसूद रज़ियल्लाहु ताला अन्हु फरमाते हैं कि मैंने बराह रास्त 70 सूरतें बराह रास्त नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से याद की है। कुरान करीम में है 114 सूरतें। बेटा आगे आ जाए, शाबाश आगे हो जाओ। कुरान करीम में 114 सूरतें हैं, फरमाते 70 सूरतें मैंने बराह रास्त, वाह वाह क्या मुतालिम है, क्या मुअल्लिम है, क्या शागिर्द है, क्या उस्ताद है, क्या उम्मती है, क्या नबी है, सुभान अल्लाह। 70 सूरतें बराह रास याद की नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से, और आप फरमाते हैं, साहबा फरमाते हैं, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम में हमें अत्तहियात ऐसे सिखाते थे जैसे नमाज की सूरतें, जैसे कुरान करीम की सूरतें सिखाते थे। तो मेरे प्यारे दोस्तों, इसका एहतमाम करें, कुरान करीम को सीखें, क्योंकि ये कार्य नबूवत है। इससे आप सोचे ये जो कुर्रा हजरात कारी हजरात पूरे आलम में जो लगे हुए हैं, ये जो मकातिब कुरान करीम के जो मकातिब जहां पर नूरानी कायदा और कुरान करीम पढ़ाना, चाहे वो नादिरा हो चाहे हिफ्ज हो, ये मामूली काम नहीं है। ये क्या है? नबियों वाला काम, ये नबियों वाला काम है। उससे लिए इनके साथ ताउन करना, इनकी मदद करना, आप सोचो नबियों से मदद करना है, एक काम हो गया। दूसरा काम युअल्लिमुहुमुल किताब, किताब की तालीम का जिक्र हो गया, खाने क्या है, इसकी हकीकत क्या है, क्या इसका मकसद है। इसलिए कि वो तर्जुमे से है वो मकसद हल नहीं होता, बल्कि जो अल्लाह ताला की मुराद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम आप ही बताएंगे ना कि इस आयत से अल्लाह ताला की क्या मुराद है, क्या मकसद है। तो उस मकसद को आपने समझाया अपने शागिर्दों को, 1,25,000 शागिर्दों को, 1,00,000 से ज्यादा आपके जो शागिर्द थे सहाबा रिज़वानुल्लाह अलैहिम अजमाइन, उनको सिखाया। और फिर उनको यह तशबीह थी कि मिसल सितारों के, जैसे सितारे एक जगह नहीं है, पूरे आसमान पर फैले हुए हैं, पूरे फलक पर फैले हुए हैं, इसी तरीके से सहाबा भी फैल गए। इसलिए सहाबा की तरफ मंसूब है कि कल्लात के अंदर, शिकारपुर के अंदर, सखर के पास, यहां भी सहाबा तशरीफ लाए, ये मंसूब है उनकी तरफ ये बात। सिंध में और जनाब ताजिकिस्तान वगैरह ये उस तरफ, ये जो रूस की जो रियासतें हैं वहां तक पे, अब बताइए कहां रहने वाले, कहां अफ्रीका तक पहुंचे, सुभान अल्लाह, स्पेन तक सहाबा वो, तो कितना मेरे प्यारे दोस्तों, क्यों? क्योंकि सितारे, तो सितारे फैले हुए होते हैं ताकि पूरे आलम में उनकी रहनुमाई हो जाए, उनके जरिए से रहनुमाई ली जाए। तो दूसरा मकसद बयान किया नबी वाला काम कि किताब की तालीम देते हैं। तीसरी बात की हिकमत की तालीम, हिकमत की 5 तफसीरें हैं। मजे की बात बताता हूं मैं, मेरी तबीयत साथियों को मालूम है, 3 दिन से मेरी तबीयत कुछ नासाज है, कुछ समझ में नहीं आ रहा था क्या मजमून बयान करूं, तो मैं अपनी घरवाली के पास बैठा था, मैंने कहा भाई तुम ही कोई मजमून बता दो। तो उसने जो मजमून बताया है, बहरहाल उस पर मैं आखिर में कहूंगा, क्योंकि मैं उससे वादा करके आया हूं। उन्होंने बोला भाई बीवियों पर बयान करना, उनके हकूक पर। मैंने कहा अच्छा भाई ठीक है। तो फिर जब यहां बैठा तो अल्लाह ताला ने ये मजमून शुरू करा दिया। तो तफसीर, हिकमत की 5 तफसीर है कि हिकमत किसको कहते हैं। अब आप दुआ करें कि अल्लाह ताला मुझे याद करा दे, इतनी बात तो याद है कि 5 है, लेकिन अब वो 5 बातें क्या हैं, अल्लाह अपनी रहमत से याद करा दे। तो हिकमत की एक तफसीर है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों पर अमल करना। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की एक एक सुन्नत, ये हिकमत है मेरे दोस्तों, एक एक चीज ये हिकमत है। नंबर 2, इसलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों को सीखें और उस पर अमल करें, चाहे वो सुन्नतें अकायद से मुताल्लिक हो, चाहे इबादात से मुताल्लिक हो, चाहे मुआमलात लेन देन तिजारत मुलाजमत उसकी सुन्नतें, चाहे मुआशरत हो जिसे जिसमें सलाम करना दाखिल है, सलाम का जवाब देना, घर में आना जाना, वालदैन के हुकूक, बीवी बच्चों के हुकूक, पड़ोसी हैं, रिश्तेदार हैं, ससुराल है, ये सब सुन्नतें उसकी। इसी तरह मुआशरत में ये बात दाखिल है कि शादी कैसे की जाए, ये भी मुआशरत में दाखिल है। फौतगी हो जाए तो उसकी सुन्नतों का क्या है, ये सब सुन्नतें उसमें है। और उसी तरह अखलाकियात की सुन्नत को भी, जैसे मिले मुसलमान से मुस्कुरा के मिले, नरमी का बर्ताव रखे। इसलिए अल्लाह ताला के आशिकों की एक अलामत बयान की है कि आपस में एक दूसरे से मोहब्बत से मिलते, आजजी से मिलते, मुसलमानों पर नरम है, काफिरों पर सख्त है। ये अल्लाह के आशिकों की अलामत है कि एक दूसरे से जब मिलते नरम है, काफिरों पर सख्त है। और हमारे यहां उल्टा मामला, अपने पाकिस्तानियों की ठुकाई करो और गैरों के सामने पीछे चले जाओ, कैसी अजीब बात है। इनके लिए कवानीन सख्त है। इनको कहते हैं अभी क्या महंगाई है, अभी तो ऐसी महंगाई आ गई तुम्हें रोना पड़ेगा। सुभान अल्लाह, ये हमारे हुक्काम का हाल है। अल्लाह अकबर, ये भी बातें भी कैसी करते कि अभी क्या महंगाई है, अभी तो ऐसी महंगाई आएगी कि तुम्हें रोना पड़ेगा। ये हमारे यहां के एक हाकिम ने, एक वजीर के अल्फाज है। सुभान अल्लाह। तो आशिकों की अलामत क्या है कि आपस में नर्म है, आजजी, एक दूसरे से मिलेंगे आजजी के साथ, मोहब्बत के साथ, नरमी के साथ। हां काफिरों पर सख्त है, उनसे मामला सख्ती का। तो बहरहाल ये भी सुन्नत में दाखिल है। और एक सुन्नत की ताल एक माने हैं कि फिक्र फिर दीन, दीन की समझ। देखो एक है मसला सीख लेना, एक है उस मसले पर अमल करना, दोनों में बड़ा फर्क है, दोनों में बहुत फर्क है। कि दीन आना और है और दीन को समझना और है। इसलिए आप देखिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मैं युरिदिल्लाहु बिही खैरा युफक्किहु फिद्दीन, कि जिसके साथ अल्लाह ताला खैर का इरादा फरमाते हैं उसको दीन की समझ देते हैं। युअल्लिमु फिद्दीन नहीं फरमाया कि उसे दीन का इल्म देते हैं, बल्कि फरमाया दीन की समझ देते हैं। पता यह चला कि इल्म और है और इल्म पर अमल करना और है। जिसकी मिसाल बंदा अक्सर दिया करता है ना कि पिस्तौल रखना और है और पिस्तौल चलाना और है, बड़ा फर्क है। देखना कि JF-17 थंडर रखना ये और है और उसको चलाना और है। कह दो माशाल्लाह, देखो ना इसका भी एक है ना, उससे अल्लाह ताला ने एक तो उसका इम्तिहान भी हो गया, एक अल्लाह ताला ने इस ममलकत आजाद पाकिस्तान को एक अज़्म दे दिया, एक हौसला दे दिया कि देखो माशाल्लाह कितनी कामयाबी से तुम्हारा इम्तिहान हो गया, हेंग लगे ना फिटकरी, और उधर जो है वो जदीद जदीद दुनिया के एक थर्ड बिल्कुल गया गुजरा दुनिया का एक मुल्क है जिसके तैयारे ने एक तरक्की याफ्ता मुल्क के तैयारे को गिरा दिया। अल्लाह ताला ने ये भी एक मुफ्त में एक इम्तिहान भी करा दिया, इससे इसलिए उससे एक फायदा यह भी हो गया कि इसकी मार्केटिंग हो गई, एडवर्टीजमेंट भी हो गई, मार्केटिंग भी हो गई। अल्लाह का शुक्र है, एक इज्जत मिली ना। और जिन लोगों ने इस पर मेहनत की माशाल्लाह उनके भी हौसले बढ़ गए, खुद हम पूरे पाकिस्तानियों का हौसला बढ़ गया। तो इसको कहते हैं कि तैयारा चलाना और है, तैयारा चलाना और है ना, और उसके जरिए किसी को गिराना और है। यह भी एक फर्क है ना जनाब, समझ में आ गई ना। तो इसी को हिकमत बोलते, यह हर एक के बस की बात नहीं है। देखो पिस्तौल चलाना और है, पिस्तौल हाथ में आया ना तो ऐसे हाथ कांपता है, ये ऐसी चीज है। और मैं पहले भी ये बात कह चुका हूं, ये पिस्तौल जो है ना ये मुकव्वियात में से असलहा, अल्लाह ताला ने इसके अंदर बड़ी बरकत रखी है, बड़ी बरकत वाली चीज है असलहा, हथियार। इसलिए तो कहता हूं कि कानून, हमारा कानून याद देता है, आप कानून के मुताबिक रखें, ये बड़ी बरकत की चीज है। इससे दिल को मुकव्वी कल्ब है जनाब, इससे कल्ब मजबूत होता है। इसलिए दुनिया का कोई भी तरक्की याफ्ता मुल्क भी मना नहीं करता कि आप असला ना रखें, सब कहते हैं बिल्कुल रखें, तरबियत भी लें वो भी रखें। बल्कि हमारे मुल्क में हमारी तरबियत गाहें बनी हुई है कि आप अपना असला लाएं और उनसे निशानेबाजी की मशक सीखें उनसे। तो हिकमत ये चीज है कि एक चीज असलाह रखना और उसको चलाना, दोनों फर्क है। इसका एक अपना हौसला होता है। तो एक है इल्म होना और एक होता है दीन की समझ होना। लादा फकीह के लिए जरूरी नहीं बहुत ज्यादा इल्म हो, थोड़ा इल्म होगा लेकिन मेरे प्यारे दोस्तों गहराई तक जाएगा। इमाम अबू हनीफा रहमतुल्लाह को अल्लाह ने क्यों इज्जत का मकाम दिया, वो उनके दीन की समझ की जाती थी, इसलिए कहते हैं इमाम आजम। ये अल्लाह ने उनको एक मकाम दिया अपने कर्म से, ये अल्लाह की अता और देन है। इसलिए सारे फुकहा इस बात पर सब सारे तस्लीम खम करते हैं कि हम सब इमाम साहब के उन नुकात के उसूलों के हम मोहताज हैं। सबने इसको तस्लीम किया, سارے فقہا نے اللہ نے ایک مقام دیا. اس لیے حکیم الامت نے اس کی ایک مثال دی, فرماتے دیکھو یہ جو مچھلی ہوتی ہے نا, مچھلی دو قسم کی ہوتی ہے. فرمائے پانی میں رہنے تیر جانے والی دو چیزیں, ایک ہے کدو اور ایک ہے مچھلی. فرمائے کدو کا حال یہ ہے کہ کدو کو پانی پہ رکھ دیں, ڈوبے گا نہیں, یہ ڈوبے گا نہیں, پورے پانی پہ تیرے گا, ہو سکتا ہے پوری دنیا کا چکر لگا لے. اس کو کہتے ہیں گیرائی, یعنی لانگیٹیوڈ اور لیٹیٹیوڈ, طول اور عرض دونوں کے اندر اس نے پوری دنیا کی سیر کر لی. اور فرمایا ایک ہے مچھلی, مچھلی ہو سکتا ہے کہ لانگیٹیوڈ لیٹیٹیوڈ میں طول اور عرض میں نہ جائے, لیکن وہ کہاں جاتی ہے, گہرائی میں. اب آپ مجھے بتائیے گہرائی والے کو باکمال سمجھا جاتا ہے یا کدو کی طرح گھومنے والے کو؟ بھئی گہرائی کا کمال ہے نا. تو اس لیے فرمایا کہ علم رکھنے والے بھی دو قسم کے ہوتے ہیں, ایک تو عالم وہ ہوتا ہے جس کو کدو بولتے ہیں, اور یہ کدو عالم کو ہوتا ہے کون سے ہوتے ہیں, وہ جو انٹرنیٹ سے اور کتابیں پڑھ پڑھ کے مولوی بن جاتے ہیں, جو میڈ ان چائنا کہلاتے ہیں, اور پھر اس کے بعد جناب آپ دیکھیں ٹی وی پر بیٹھ کر کیسی کیسی باتیں کرتے ہیں. ارے مولویوں کو کیا پتا کہ داڑھی تو اس لیے تھی کہ اس زمانے میں مٹی اڑتی تھی, تو وہ مٹی چہرے کو بچانے کے لیے وہ داڑھی رکھوا دی. ایسی ایسی تکے مارتے ہیں کہ الامان والحفیظ. کیا روزہ اس لیے, روزہ جو ہے وہ اس لیے تھا کہ جناب جو ہے وہ ان کے پیٹ خراب ہوئے تو اس لیے روزہ رکھوا دیا, اور نماز اس لیے رکھائی کہ ورزش کرے تاکہ ایکسرسائز کرے. تو اس زمانے میں تو ویسے ہی لوگ اونٹوں پہ یا پیدل چلتے تھے, ان کو تو ایکسرسائز کی ضرورت ہی نہیں تھی, ایکسرسائز کی ضرورت تو ہم کو ہے. بس ایسی باتیں کرتے ہیں. تو ہر دین کے مسئلے پر وہ پھر ایسی باتیں کرتے ہیں. کیوں کدو ہے یہ سارے, ان کا نام کیا ہے, سمجھ میں آ گیا نا, یہ سب کدو ہے. اور ایک ہوتا ہے عالم ہے متباحر, جو علم کی گہرائی میں جاتا ہے, یہ جو ہے یہ کہلاتے ہیں علماء. اس لیے میں کہتا ہوں آج کل علماء پہ ایک بڑا ظلم ہوا, اور وہ ظلم یہ ہوا کہ پہلے کوئی عالم ہوتا تھا نا علم رکھنے والا, تو اس عالم کو کہتے تھے عالم, آج کل کہتے ہیں اسکالر. بتاؤ یار, عالم کا نام آتے ہی اس کا تعلق صرف علم سے نہیں ہوتا تھا, بلکہ عالم کا معنی ہے, جب عالم کا نام آتا ہے نا تو اس سے مراد ہوتا ہے عالم با عمل, اور عالم با عمل سے مراد کیا ہے, جو اللہ سے ڈرنے والا ہو, خوف خدا رکھتا ہو, اور اللہ تعالی کی عظمتیں ایسے اپنے دل میں رکھتا ہو کہ مخلوق سے مرعوب نہ ہو. بادشاہت, کیا بادشاہت, کیا وزارت, کیا مال و دولت, کیا حسن جمال, کسی سے مرعوب نہ ہو, اس کو عالم بولتے تھے. عالم کا نام آتی ایک وسیع معنی ہے اس کے اندر, وسعت ہے میرے دوستوں. وہ اب اس کا ترجمہ کرتے ہیں اسکالر. اللہ اکبر, یہ جو قرآن و حدیث میں جو الفاظ آئے ہیں کوئی معمولی تھوڑی ہے, یہ اس کی اپنی برکتیں ہیں میرے دوستوں. تو فقہ دین یہ بھی حکمت ہے, اور فرمائے کہ عدل یہ بھی حکمت ہے. عدل کے معنی کیا ہے کہ وضع الشیء فی محلہ, ہر چیز کو اس کے موقع پر رکھنا. اس کی آپ ایک مثال سمجھیں, ایک مسجد ہے, ایک مسجد تھی تو وہاں پر کوئی امام ٹکتا ہی نہیں تھا, وجہ تھی کمیٹی والے. اب آپ سوچے نا, ایک مولوی کے اوپر ایک جاہل آ کر بیٹھ جائے تو کیا حال ہوگا, اور پھر جاہل مطلق ہونا وہ اچھا ہوتا ہے, کیونکہ جاہل پتا ہے, اس کو پتا ہوتا ہے کہ میں جاہل ہوں, اس لیے وہ عالم کو کہتا ہے کہ حضرت آپ ہی کو معلوم ہے. اس لیے میں نے پہلے بھی یہ بات کہی تھی, کسی عالم کو کوئی دین سمجھانا آسان ہے, عالم کو دین سمجھانا آسان ہے, اور جاہل کو بھی دین سمجھانا آسان ہے. आलिम को इसलिए समझाना आसान है कि वो आलिम है, आप उसके सामने जरा सी बात पेश करेंगे वो समझ में आ जाएगा, अच्छा ये फला नुक्ता है, फला रुमूज है, फला चीज है, फौरन समझ जाएगा। और जाहिल को ये होगा कि वो कहेगा कि मुझे क्या पता, इतना बड़ा आलिम है, नेक आदमी है, आलिम है, ये गलत तो नहीं बोलेगा, सच बोलेगा, इसलिए वो एतकाद रखते हुए जल्दी बात मान जाता है। ये जो तीसरी नस्ल की चीज है ना, जिसमें सूफी भी हैं, खानकाह वाले भी, जिसमें तबलीग वाले भी हैं, जिसमें ये वो हुकाम जो न बीवी के न मुलाजमत के न दफ्तर के न कारोबार के काबिल रहते हैं, फिर अब उसके बाद किताबों का मुताला शुरू कर देते हैं, ये जो नस्ल तैयार होती है ना, परले दर्जे की अहमक होती है, जिनको इल्म की हकीकत का मालूम नहीं, और बातें माशाल्लाह ऐसी कि बस वहां से किस्से पढ़े, वहां से किस्से पढ़े, छलांग मारते हैं इमाम गजाली पे जाके, वहां से छलांग मारेंगे तो हसन बसरी रहमतुल्लाह पे छलांग मारेंगे। तो इन लोगों को समझाना और भैंस के आगे बीन बजाना एक बराबर है, क्योंकि उसको मालूम होता नहीं है। उसकी मिसाल ऐसी है, वो मैं अक्सर एक वाक्य नहीं सुनाता कि एक आदमी घर में आया, उसने अपनी बीवी से कहा कि जल्दी से मुझे खाना दो, मेरा मुनाजरा होने वाला है। तो बीवी ने उसे खाना ला के बोला, खैरियत क्या मुनाजरा होने वाला है? तो उसने खाना खाते खाते कहा कि एक साहब से मेरा मुनाजरा हो रहा है, वो कहते हैं कि भैंस के सर पर सींग होते हैं और मैं कहता हूं कि भैंस के सर पर सींग नहीं होते। तो बीवी हंसने लगी, उसने कह रही बेवकूफ, ये तो बहुत आसान काम है, वो तो मुनाजरा बड़े मजे से जीत जाएगा। कहा वो कैसे? कहा वो ऐसे कि वो ज्यादा से ज्यादा ये करेगा, तेरे सामने सींग वाली भैंस लाके खड़ी कर देगा कि दिखा देगा ये देख। तो वो भी हंसने लगा, उसने कहा अरे बड़ी भली मानस, पहले बीवियों को कहते थे अरे भली मानस, मैं फिर भी जीत जाऊंगा। कहा वो कैसे? कहा मैं भैंस देखूंगा और कहूंगा आंखें बंद करके, नहीं भैंस के सर पे सींग नहीं होते। तो ये है उस नस्ल, ये वो नस्ल है जिसके पास ना इल्म है, इल्म है नहीं, जाहिल अपने को मानता नहीं है। तो इसको समझाना बिल्कुल ऐसा ही है कि जैसे भैंस के सर पर सींग नहीं होते। तो अदल क्या है? वज़ु शै फी महल्ली। अब इस वज़ु शै फी महल्ली की एक मिसाल समझे। देखो एक घर है, उस घर में मियां बीवी रह रहे हैं, उस घर में शौहर के वालिदैन रह रहे हैं, उस घर में शौहर की बहन भी रहती है। अब हमारे इस एक पूरा यूं कहें कि मुश्तरिका ज्वाइंट फैमिली है। हमारे यहां का मिजाज यह है कि शौहर घर में दाखिल हुआ, मां ने कुछ कहा, बहन ने कुछ कहा, ये जो तेरी बीवी है ना, बस इतनी सी बात कहती कैफी, भैया आपको क्या बताएं, बस बस। अब शौहर, अब आप सोचे घर में दाखिल होती जब उसने ये बात सुनी, उसका दिमाग नहीं खराब होगा? उसके बाद क्या हुआ जनाब कि बीवी पे आकर चढ़ाई शुरू कर दी, तुम तो ऐसी, तुम तो वैसी, और ये और वो। तस्वीर का एक रुख है। अब तस्वीर का दूसरा रुख समझे। दूसरा रुख यह है कि शौहर सब आए, बीवी ने कहा तुम्हारी मां ने, तुम्हारे बहन ने ये कर दिया और वो कर दिया, देखो। अब बीवी ने जो चढ़ाया, बारूद भरा, वहां मां पे जाके फट गए, बहन पे जाके फट गए। अब आप बताइए, ये दोनों जुल्म है, दोनों जुल्म है। हमारे यहां मामला ये है, तहकीक नहीं की जाती। और तहकीक का सबसे आसान तरीका यह है कि जब दो फरीक बात, एक फरीक दूसरे के बारे में बात करें, एक मिनट रुके, दूसरे को बुला लें, आ भाई आप भी बैठे, कहा अब बताइए क्या बात है, उसके सामने बोले, कहा अब बोलो, सामने बात करो। सामने बात होती है? कोई करता है? अब हमारा मिजाज क्या है, हम उसकी सुनते हैं, अब फिर एक की सुनते हैं, दूसरे की सुनते नहीं है। नतीजा यही होगा कि आदल नहीं होगा, जुल्म होगा, जुल्म। ये मिसाल हो गई आदल की। और आदल क्या है? ठीक है, मां ने बोला भी अगर कोई बात, हमारी बीवी ने ज्यादती भी की है या बीवी ने ज्यादती नहीं की है, मां की सुन ली, चलो उसका दिल हल्का हो गया, हां मां तूने ठीक कहा, चलो हल्का हो गया दिल। बीवी के पास गए, अपना रवैया आम रखा, मिले। अब बीवी भी डर रही है कि पता नहीं शौहर मेरे साथ क्या करेगा, मां ने कान भरे, लेकिन उसने बिल्कुल आम रवैया रखा, कोई बात नहीं। बैठे बैठे दूसरे वक्त में, हाँ भाई देखो ऐसे ऐसे बात बोली थी, मुझे बताओ क्या बात है, अब तुम बताओ, एक तरीका ये है ना, अबे बताओ क्या बात है, तो बताएगी ये बात है, अच्छा भाई देखो मेरी माँ है, मैं उसको कुछ बोल नहीं सकता, बूढ़ी है मैं बोल नहीं सकता, ठीक है तुम्हारे साथ ज्यादती हुई है, तुम सब्र कर लो। तो मेरा एक ये तरीका, और दूसरी तरफ देखा भाई माँ गुस्सा हो गया, माँ ठंडे हैं, माँ को समझाया, अम्मा देख वह है ठीक है, समझो बेटी की तरह है, उससे गलती हो जाती है। तो मेरे प्यारे दोस्तों इस तरह से बात बनती है। अब हम लोगों का तो मिजाज ये है कि जिसने पहले कह दिया बस उसकी तरफ भर गए, इसको कहते हैं जुल्म। और अदल क्या है, बीवी को बीवी का हक दे। अगर बीवी कहे कि तू अपने मां बाप से मिलने नहीं जाना, तो अब आप मुझे एक बात बता, मैं एक छोटी सी बात आपसे पूछता हूं, मैं एक छोटी सी बात पूछता हूं कि किसी शौहर की मजाल है कि वो अपनी बीवी को बता के अपनी बहन पर अपने भाई पर पैसा खर्च करे, है मजाल आजकल के मुआशरे में, हिम्मत है हमारी, ये क्या बात है भाई, ये कोई आदल है? मैं अपनी बहन पर पैसा खर्च करूं, मैं अपनी भाई पर पैसा खर्च करूं, मैं अपने मां बाप पर पैसा खर्च करूं, बीवी कौन होती है बोलने वाली, उसकी क्या मजाल है जो हमें मना कर सके वो। लेकिन हमारे अंदर हिम्मत नहीं है, मेरा बेटा बैठा हुआ है, मेरी घरवाली है, अल्हम्दुलिल्लाह मुझे अपनी बहन को कुछ देना होता है मैं अपनी घरवाली के हाथ पर रख देता हूं कि भाई आप दे दो, उसमें क्या हुआ, मेरी घरवाली का भी दिल खुश हो गया, मेरा बहन का भी हो गया, क्या है इसमें कि जो मेरी है मेरी बहन है, अल्लाह ने मुझे एक बहन दी है, हम छह भाई हैं एक बहन है, मेरी एक बहन है, क्या मैं उसके साथ कोई भलाई का मामला नहीं करूंगा, क्या माली में अगर मेरी गुंजाइश होगी तो क्या मैं उसके साथ माली ताबुन नहीं करूंगा, ये मेरा हक है, उस बहन का मुझ पर हक है कि मैं उसके साथ ये मामला करूं। और हक में ये बात भी शामिल है कि मेरी बीवी को ये हक नहीं है कि वो मना कर सके कि तुम ये करो या वो करो। तो मेरे प्यारे दोस्तों ये क्यों होता है, हम छुपके क्यों करते हैं, हम छुपके क्यों करें भाई, मैं अपने बाप के साथ करूंगा, मैं अपनी मां के साथ ताबुन करूंगा, क्या हो उसका हक बनता है कि वो करे। हां जब हम उसके हक की तल्फी नहीं करेंगे ना, उसके हुकूक अदा करेंगे, तो फिर उस वो भी नहीं बोल सकेगी कि तुम अपने वालदैन अपने भाई अपने बहन के साथ ये ना करो। अब ये इसको कहते हैं माशरे के अंदर तवाजुन ना होना, एक ही घर है, अब जनाब मां को भी छुपके दो, बाप को भी छुपके दो, भाई को भी छुपके दो, यार मेरी बीवी को पता ना चल जाए, किसी अजीब गरीब बात है भाई, क्यों ऐसा वो हो। अल्हम्दुलिल्लाह ईद का मौका आता है या कोई और मौका आता है, मेरी घरवाली खुद कहती है कि भाई आप अपनी बहन के लिए भी खुद पसंद करती है, खुद वो करती है, बहन है उसके बच्चे हैं, खुद घरवाली अल्लाह का शुक्र है कि वो ये काम करती है, अल्लाह का शुक्र है एहसान। तो इसको कहते हैं आदल, कि हर एक को उसका हक देना, हर चीज को उसके मौके। बीवी है, देखो ना इतनी बात तो होगी कि मेरी बहन मेरी बीवी के बराबर नहीं हो सकती, देखो ना ये बात भी तो है ना आदर, और मेरी बीवी मेरे वालदैन के बराबर नहीं हो सकती। तो पता ये चला, हर एक को उसका मकाम दे, जब इंसान हर एक को उसका मकाम देगा, इसी को इस मकाम को देना शरीयत ने इसको समझाया, इसको अदल बोलते हैं, अदल। इसी को कहते हैं वज़ु शई फी महल्लिही, हर चीज को उसके मौके पर रखना। उसी तरह रिश्तेदार भी आएंगे, बीवी के भी रिश्तेदार होंगे, मेरे भी रिश्तेदार होंगे, शौहर के भी रिश्तेदार होंगे, अब सबका एक बैलेंस और तवाजुन बनाना मेरे दोस्तों, इससे वो हक है। तो यह है हिकमत की तारीफ, और हिकमत की एक तारीफ है मा युकम्मलु बिहिन नुफूस वल अहकाम, कि अल्लाह ताला की शरीयत और अहकाम की वो बातें जिससे हमारे नुफूस का तज़किया हो जाए। مثلا اللہ تعالیٰ نے ہمیں فرمایا یا ایو الذین آمنوا اذا تداینتم بدین الى اجل مسمى فاکتبوه، کہ ایمان والو جب تم آپس میں کوئی معاملہ کرو، دین کا، قرض لینے دینے کا معاملہ کرو، تو اس کو لکھ لو، اس کو لکھو اور اس پر گواہ بناؤ. ہمارے ہاں یہ جو مضاربت چلتا ہے نا، اب مضاربت میں کیا ہوتا ہے، کیوں ہم دھوکہ کھاتے ہیں؟ دیکھو میں تمہیں سے لے رہا ہوں، کسی کو بتانا مت، یہ صرف اسپیسیفکلی فار یو اونلی، یہ صرف تمہارے لیے، اس میں بیوقوف صرف تمہیں بنایا جائے گا، اسپیشلی فار یو. دیکھو کسی کو بتانا مت. بھائی دو آدمی کاروبار کر رہے ہیں، یار کسی کو بتانا مت. اب اس کے بعد پیسہ اس کے حوالے کیا. یہاں ہم لوگ جتنے بیٹھے ہیں، ہم میں سے ہر ایک نے اسی میں وہ کہتے ہیں ڈس کھائی بھی ہے. بھائی کیوں نہیں بتاؤ، کیوں نہیں معاہدہ کرو، کیوں نہیں گواہ بناؤ؟ شریعت کہہ رہی ہے کہ معاہدہ، تم گواہ بناؤ گواہ. ہم لوگ تو دیکھتے ہیں داڑھی، سبحان اللہ، سجدے کا نشان ماتھے سے لے کر ناک تک، اتنا بڑا اللہ والا، شلوار گھٹنے تک چڑھائی بھی. اس کے بعد کہتے ہیں یہ جو داڑھی والے سب سے بڑے حرامی یہی ہوتے ہیں. استغفر اللہ، اللہ مجھے معاف کرے. میرے پیارے دوستو، اس میں اس حکیم الامت فرماتے ہیں، قسم کھاتے ہیں کہ خدا کی قسم کوئی داڑھی والا چور نہیں ہوتا. یہ حضرت نے بات فرمائی، خدا کی قسم کوئی داڑھی والا چور نہیں ہوتا. فرمایا چور اپنے مطلب کے لیے داڑھی رکھ لیتا ہے، اس کو پتا ہے. آج بھی امت داڑھی کے نام پہ دھوکہ کھاتی ہے، آج بھی امت داڑھی کے نام پہ دھوکہ کھاتی ہے. اس نے کہا بھائی دھوکہ دینے کا آسان طریقہ یہی ہے، داڑھی رکھ لو. اس لیے آپ نے لوگوں کو دیکھا نہیں ہے کہ خانقاہ ہی ہے، چلو بھائی گول ٹوپی پہن لو، فلاں ہے وہ والی ٹوپی چڑھا لو، فلاں ہے وہ والی ٹوپی چڑھا لو. اس لیے لوگوں کے پاس کئی قسم کی ٹوپیاں ہوتی ہیں، کیونکہ ہر ایک کو ٹوپی دینی ہوتی ہے نا. مختلف جیسا آدمی ہے، جو جس بزرگ سے تعلق ہو وہ اس کی کتابیں لے جائیں گے، اس کے قصے بیان کریں گے. یہ ہمارے ایک بزرگ تھے رحیم یار خان، میں ان کا انتقال ہو گیا، حکیم الامت کے عاشق تھے. تو ان کے بیٹے بتاتے ہیں کہ جب کوئی ان کے پاس کسی کو مطلب ہوتا تھا نا، حضرت کا کوئی ملفوظ یاد کر کے آ جاتا تھا، وہ کہتا تھا واہ 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 حضرت نے کیا فرمایا، کیا بات ہے. کبھی کیا بات ہے، تھے حکیم الامت کے عاشق تھے. عاشق جس کو کہتے نا، یہ لفظ میں مبالغہ نہیں کر رہا، فدا تھے فدا. اب وہ حضرت کا ملفوظ سنایا، بس حضرت کا ملفوظ سناتے وہ مست ہو جاتے، حضرت کی باتیں شروع کر دیتے. پھر پوچھتے ہیں بھائی کیسے آ رہا، اور کیوں آیا ہے جی، اور دس منو پنجاب کے پنجابی بولتے تھے وہ، بس کہا جی یہ بات ہے، کہاں کوئی نہیں، وہ فٹافٹ اس کا کام ہو جاتا. تو دیکھو انسان ہے کیسا اس کے. تو اسی طرح جو لوگ غرض کے لوگ ہوتے ہیں، مطلب کے لوگ ہوتے ہیں نا، وہ اپنے مطلب کی بات لے کر آتے ہیں، اس طرح سے وہ مطلب کی بات کر کے وہ پٹاتے ہیں. اور شریعت ہمیں سکھا رہی ہے، اللہ اکبر، دیکھو تم ایسا نہ کرو. جو اصول ہے شریعت کے، اصول سیکھو، کسی کی ٹوپی پر، کسی کی پگڑی پر، کسی کی داڑھی پر اعتماد مت کرو. حضرت ڈاکٹر عبدالحی صاحب عارفی رحمت اللہ علیہ کی بات میرے شیخ فرماتے تھے وہ جو جامع کلات پہ مسجد ہے، اس مسجد میں جہاں حافظ سورتی صاحب ہوتے تھے، کیا نام ہے اس مسجد کا، دارو باب الاسلام، باب الاسلام مسجد میں حضرت تشریف لے گئے، حضرت ڈاکٹر عبدالحی صاحب عارفی نور اللہ مرقدہ، فرماتے میں نے ایک نوجوان کو دیکھا، ایسی عبادت، ایسا رکوع، قیام، رکوع، سجدہ، فرمایا اتنی تواضع ٹھہر ٹھہر کر. حضرت فرماتے میں اتنا معتقد ہوا کہ اتنا نیک جوانی میں ایسی عبادت. حضرت فرماتے نوجوان بیٹھا ہوا تھا، ایک بڑے میاں آئے، بےچارے کی نظر کمزور تھی، تو اس بڑے میاں کی ٹھوکر لگ گئی. فرماتے ہیں وہ کھڑا ہوا مسجد کے اندر بیٹھ کر، اس نے وہ مغلزات بکی ہیں، ابھی اندھے بڈھے، شرم نہیں آتی، تو نوجوانوں سے ٹکراتا ہے، جان بوجھ کے ٹکر مارتا ہے، فرما اتنی باتیں سنائی. حضرت ڈاکٹر صاحب فرماتے ہیں سارا جو اعتقاد میرے دل میں قائم ہوتا سب دھل گیا. اس لیے میرے شیخ فرماتے ہیں کسی کا تقویٰ مسجد میں مت دیکھو کہ کتنا بڑا اللہ والا ہے. فرمایا ممبر پہ مت دیکھو، مسجد میں مت دیکھو، تلاوت قرآن میں مت دیکھو، تبلیغ میں جا کے مت دیکھو، حج و عمرے میں مت دیکھو، روزہ پاک میں مت دیکھو، کعبہ شریف کا طواف کرتے ہوئے مت دیکھو. اب آپ بتائیے نا، مسجد میں بیٹھ کر میں کیا باتیں کروں گا؟ یہی تو باتیں کروں گا اور کیا کروں گا؟ یا فلمی گانے سناؤں گا آپ کو کیا؟ تو یہی باتیں کروں گا. فرمائے کہ تقویٰ اگر کسی کا دیکھنا ہے، میرے شیخ کا جو الفاظ ہے وہ فرماتے ہیں، فرماتے ہیں سڑک پہ دیکھو. اب اس کے سامنے کوئی حسین آ گئی، اب مسجد کے ممبر پر بیٹھتا ہوں کو کہہ رہے کہ بھائی صاحب کسی کی نامحرم کو نہیں دیکھنا چاہیے، کسی کی ماں بہن بہو بیٹی کو نہیں دیکھنا چاہیے. اب جب اس کے سامنے نامحرم آئے گی اب پتا چلے گا کہ کیا عالم ہے، نظر نیچی ہوتی کہ نہیں ہوتی. اللہ پر ممبر پر بیٹھ کر تو ہم کہیں گے سنت پر عمل کرو، سیرت پاک پر عمل کرو، نبی کی ایک پوری ایک ایک سنت کو نہ چھوڑو. یہاں سے اترتے ہی جب ہم کھانا کھاتے ہیں، دسترخوان نہیں، ہاتھ نہیں دھوئے، بسم اللہ نہیں پڑھی، پلیٹ صاف کرتے ہوئے ہمیں شرم آتی ہے، الحمدللہ پڑھنا بھول جاتے ہیں، تو جناب ہمارا کھانے پہ امتحان ہو گیا کہ ہم کتنے بڑے عاشق رسول ہیں. تو اس لیے عدل کیا ہے؟ وضو شیفی محلی، عدل ضد ہے ظلم کی، عدل کی ضد ظلم ہے. ظلم کے کیا معنی؟ وضو شیفی غیر محلی، یعنی ہر چیز کو موقع پر استعمال کرنا جس مقصد کے لیے اللہ نے بنایا اس کو عدل بولتے ہیں، اور مقصد سے ہٹا کر اس چیز کو استعمال کرنا اس کو ظلم بولتے ہیں. یہ ظلم ہے. اور عدل کیا؟ یہ عدل جو ہے میرے پیارے دوستو، یہی حکمت ہے، اور نبی کے مقاصد میں سے کہ حکمت کی تعلیم دے، یہ نبی والا کام ہو گیا. آخر میں فرمایا یزکیہم، یہ نبی تزکیہ فرماتے ہیں. تزکیہ تین قسم کا ہے. تزکیہ کا اردو میں ترجمہ کہتے ہیں پاک کرنا، اور معنی عربی میں بھی یہی ہے کہ تطہیر، تزکیہ معنی تطہیر، پاک کرنا. اب یہ پاکی تین قسم کی ہے، اس لیے علامہ علوسی اس کی تفسیر میں فرماتے ہیں کہ یطہرو قلوب الصحابتی عن العقائد الباطلہ، کہ صحابہ کے قلوب کو باطل عقیدوں سے خالی کرنا، یہ ہے تزکیہ کی ایک تعریف، کہ باطل عقیدے دل سے نکل جائے. جیسے ہمارے ہاں ایک چھوٹی سی بات ہے کہ اگر دکان میں سے کالا سانپ نظر آئے، نکل آئے، کہا ہماری دکان اس لیے نہیں چل رہی کہ اس میں کالا سانپ تھا. ایک چھوٹی سی بات ہے اور یہ عام ہے. اچھے بھلے دیندار ہیں آپ، دیکھتے نہیں ہیں کالی بلی گزر جائے تو کیا حال ہوتا ہے؟ لینڈ کروزر گاڑیاں ہوتی ہیں اور پیچھے اس کی دھن باندھی بھی ہوتی ہے لوگوں نے، بڑی بڑی لینڈ کروزر گاڑیاں، کروڑوں روپے کی گاڑی ہوتی ہے اور اس کے پیچھے کالی پٹی باندھی ہوئی ہوتی ہے. تو میں پوچھتا ہوں بھائی یہ کالی پٹی کیوں ہے؟ اور آپ دیکھتے ہیں بڑے بڑے پڑھے لکھے ان کی گاڑیوں کے پیچھے کالی پٹی، بلکہ وہ جوتی بھی بازوں کے بندی بھی ہوتی ہے. تو میں کہتا ہوں کہ کالی یہ جو پٹی باندھنا، تو اصل میں جب بچوں کا ایک شوق ہوتا ہے نا قربانی کا جانور لے کر آئے، تو بکرے وغیرہ لاتے تو جو جی جاتے ہر وقت اس کو کھلاتے ہی رہے، جب زیادہ کھلائے تو پھر اس کا نتیجہ یہ ہوتا ہے بکرے کو دست لگ جاتے، جب دست لگ جاتے پھر کیا کرتے، اس کی دم پہ پٹی باندھتے نا. تو میں نے کہا اچھا تمہاری گاڑی کو دست لگے ہوئے اس لیے تم نے پٹی باندھی ہوئی ہے. اب یہ ہمارا عجیب کیسا حال، دیکھیے آپ پڑھے لکھے لوگ ان کی گاڑیوں کے پیچھے کالی پٹیاں نظر آئیں گی آپ کو. یہاں تک کہ ڈیفنس جیسے علاقے میں بھی دیکھا کہ گاڑی کے پیچھے کالی پٹیاں بندھی ہوئی ہے، اور اس میں عقائد کیا؟ اللہ اکبر. رزق کے معاملے میں ہمارے عقیدے کیا؟ کہ صاحب دکان جب تک ہم 8-10 گھنٹے نہیں کھلیں گے ہمیں رزق نہیں ملے گا. حالانکہ میرے پیارے دوستو اصول یہ ہے، آپ 2 گھنٹہ دکان کھولیں، اللہ میاں سے ایک سودا کر لیں، یا اللہ جو وقت ملے گا میں آپ کی یاد میں گزاروں گا، مجھے اس 2 گھنٹے میں دے دیجئے. اور بات بھی یہی ہے آپ، اچھا جو اس کی دکان نہ اس کو روٹی نہیں ملتی، ایسا ہے کیا؟ کیا اس کو روٹی نہیں ملے گی؟ اس کی تو سب سے بڑی مثال ملا ہے. अल्लाह ताला ने मुल्ला के लिए कैसा रिस्क रखा, सुभान अल्लाह। और मैं तो कहता हूं भाई अल्लाह ने मुर्गा भी मुल्ला के लिए पैदा किया, इसलिए आप लोग खाना नाम मुल्ला का लगाते हो खाते तुम, ये जायज नहीं आप लोगों के लिए खाना। तो बातिल अकीदों को दिल से खाली करना। लिहाजा हजरत अब्दुल्ला इब्ने सलाम रज़ियल्लाहु ताला अन्हु जब यहूदी थे पहले इस्लाम लेकर आए तो उसके बाद ऊंट का गोश्त नहीं खाते थे, इसलिए अल्लाह ने आयत नाज़िल की उदखुलू फिस सिल्मी काफा, पूरे के पूरे दीन में दाखिल हो जाओ। इसी तरह से खत्म नबूवत का जो अकीदा है, कितने अहम चीज है ये हमारे लिए, याद रखिएगा हमारे ईमान की बुनियाद है बुनियाद अकीदा खत्म नबूवत के, नबी के बाद नबी करीम हमारे प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम के बाद कोई नबी नहीं आएगा किसी किस्म का। तो ये अकायद का दिल को खाली करना और वानिल इश्तगाली लिगैरिल्लाह, सुभान अल्लाह, और गैरुल्लाह में मशगूल ना होने दे। कितनी अजीब बात है, हमारा दीन हमें सिखाता है कि तुम दुकान पर बैठो और ऐन दुकान में बैठकर दुकान पर नजर न रखो। अल्लाह अकबर, इतना इतना दिल का कवि होना मतलूब है मेरे दोस्तों। ये चीज इसी को तज़किया बोलते हैं, इसलिए अल्लाह मुज़क्की से यानी अल्लाह वालों की इतनी सोबत जरूरी है कि अपना दिल में अल्लाह ताला की ऐसी मोहब्बत हम लोग पैदा करें। और नंबर दो तज़किया क्या है कि युताहिरु नुफूस सहाबती अनिल अखलाक रजीला, कि सहाबा के नफूस को गंदे अखलाक से खाली करें। गंदे अखलाक क्या है, मसलन तकबर का मरज होना, अजूब होना। अजूब का मरज क्या है कि भाई तू भी हाजी मैं भी हाजी, तू भी नेक मैं भी नेक, ये अजूब का मरज है, यानी अपने को नेक समझना। कहा भाई मना करे कि आप अपने को नेक ना समझो, मना है इसका। लात फला तो जक्कू अनफ जक्कू, अपने को पाक मत समझो। कहा तू क्या बात है, सभी को औरों को भी तो मैं नेक बोल रहा हूं तो क्या है, जैसे वो नेक वैसे मैं भी नेक, मैं तुझे हाजी बोलू तू मुझे हाजी बोल। जैसे एक बड़ा मसला है जी, अभी सफर में भी एक बात है, एक साथ दस्तरखान पर बैठे थे तो उनसे बातचीत हो रही थी, था बड़ा मजेदार आदमी, तो मैंने उससे पूछा भाई तुम्हारा नाम क्या है, तो कहने लगा हाजी फला। तो मैंने उससे पूछा कि भाई तुमने हज किया, कहला नहीं हज तो नहीं किया, फिर क्यों हाजी बोलते हो। अब आप देखिए कितनी अजीब हमारे छोटी सी बात है कि अपने को हाजी बोलना है बस, और जो हज कर लेता है अगर उसको हाजी ना बोले आप मुझे बताइए कितना नाराज होता है वो। ऐसा ही है ना, अगर हज करने वालों को हाजी ना बोले कितना नाराज होता है वो, हाजी की दावत ना करे कितना नाराज होता है वो। ये गंदे अखलाक में से, इसलिए वो लतीफा अक्सर सुनाता हूं ना, दो आदमी मुलाकात हुई तो उसने पूछा जनाब आपका क्या नाम है, उसने कहा हाजी रफीक। उसने पूछा अच्छा जनाब आपका क्या नाम है, उसने कहा मेरा नाम है नमाजी शफीक। अब देखो हर आदमी हंसा ना, तो पूछा भाई तो ये तुम ये क्या बात है, नमाजी शफीक ये क्या होता है। उसने कहा बताओ ये हाजी रफीक क्या होता है, उसने कहा भाई मैंने हज किया इसलिए हाजी। कहा कितने हज किए, कहा एक हज किया। कहा तुमने पूरी जिंदगी एक हज किया अपने को हाजी बोलते हो, मैं रोजाना अल्हम्दुलिल्लाह 5 नमाजें पढ़ता हूं अपने को नमाजी क्यों ना बोलूं। आप बताइए कोई नमाजी अपने को बोलता है नमाजी, के नमाजी हबीबुल्लाह, अपने सब अपने नाम के साथ नमाजी लगाओ। तो मेरे प्यारे दोस्तों ये है उजूब का मरज, कि अगर मैं हाफिज है कुरान हूं मुझे हाफिज ना बोले हम नाराज होते हैं, हाजी को हाजी ना बोले नाराज होते हैं। ये वो चीज है कि जिसको कहते हो उजूब। एक आदमी हज करके आए, जब तक उसको ये नहीं बताया कि मैं हज करके आया हूं या उमरा करके आया हूं, उस बेचारे का पेट का मोशन नहीं निकलता। कैसे बताऊं कि मैं हज करके आया हूं, कैसे बताऊं मैंने 15 उम्र किए हैं, वो जब तक नहीं बताया उसका मरोल ठीक नहीं होता। इसको गंदे अखलाक बोलते हैं मेरे दोस्तों, मना किया कि इसको छुपाने को कहा गया कि हमें छुपाओ तुम इसको, यह हमें हुक्म है छुपाने का। और तकब्बुर का मरज क्या, के एक सिर्फ मैं नेक हूं बाकी सारे उल्लू के पट्टे हैं, यह मरज तकब्बुर का मरज कहलाता है मेरे दोस्तों। एक साहब ने को बात हुई, माशाल्लाह इल्म रखने वाले थे, मुझसे ताल्लुक किया, किसी बात पर कह रहे लगे ये आवाम का अनाम है। आम लोगों का तो मतलब इतनी आसानी से समझ में नहीं आएगा। तो यानी आवाम का अनाम के माने ये है कि जो आवाम है ना ये मिसल जानवरों के। अस्तग़फ़िरुल्लाह। तो मैं, मुझसे चूंकि ताल्लुक था, मैंने कहा ये क्या बोला तुमने, नहीं तुम्हें शर्म नहीं आती ऐसा बोलते हुए? तो कहने लगे दीन पर अमल नहीं करते ना, इसलिए मिसल जानवरों के। मैंने कहा तुम फिर इन्हीं जानवरों से जब तुम्हें चंदा लेना होता है तुम इन्हीं जानवरों के पास जाते हो, शर्म आनी चाहिए तुम्हें। मैंने कहा काम इस तरह नहीं होता, बल्कि काम इस तरह होता है कि इनको दीन सिखाया जाता है, समझाया जाता है। जब तुम उन पर शफकत का मामला करोगे, मोहब्बत का मामला करोगे, रहमत का मामला करोगे, तब इनको इनके अंदर दीन आएगा। लेकिन तुम्हारे अंदर ये अगर बुद्ध भूसा पड़ा होगा, ये भूसा भरा होगा कि आवाम कल अनाम, तो फिर ये कल अनाम तुम्हें जूते भी मारेंगे। देखो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कैसी मोहब्बत से पत्थर दिल लोगों को, वो मुशरिकीन और कुफार पत्थर दिल, संग दिल, कैसा दीन उनको सिखाया, कितनी मोहब्बतों से सिखाया। तो मेरे प्यारे दोस्तों, ये कब बात पैदा होगी, जब इंसान के अंदर अपनी हकारत जब आती है ना। इसलिए कहा कि अल्लाह ताला की मारफत की अदना इनाम में से एक इनाम यह है कि इंसान पर अपनी शख्सियत खुलती है। और शख्सियत खुलने का माने यह नहीं है कि मैं बहुत बड़ा आलिम रब्बानी हूं, आरिफ वक्त हूं, आरिफ आजम हूं और कुतुब जमाना हूं, ये नहीं खुलता। बस उस पर यह बात खुलती है कि मैं दुनिया में मुझसे बढ़कर कोई हकीर नाचीज, कुत्ते से भी बदतर हूं मैं, ये उस पर हकीकत मुनकशिफ होती है। जब अल्लाह ताला की अजमत के जलवे दिल पर पड़ते हैं ना, अल्लाह ताला के कुर्ब के अनवारात जब दिल पर रोशन होते, मेरे दिल में रोशन होते मेरे दोस्तों, उस वक्त उसको पता चलता है कि मैं दुनिया में सबसे घटिया शख्स मैं हूं। यह है अल्लाह ताला की मार्फत। इसलिए मेरे शेख रहमतुल्लाह अलैह सुनाते थे कि हजरत एक मस्जिद के अंदर ऐलान हुआ कि इस मजलिस के अंदर जो सबसे घटिया शख्स है, जब से जलील शख्स है, वो मस्जिद से बाहर निकल जाए। अब आप तस्वीर करें, मस्जिद से निकलने वाला कौन शख्स होगा? मस्जिद से निकलने वाली जो शख्सियत थी सबसे पहले जो उठे, वो पता है कौन थे? वो हजरत जुनेद बगदादी रहमतुल्लाह अलैह थे। आप तस्वीर करें, हजरत जुनेद बगदादी रहमतुल्लाह अलैह का नाम आते ही कोई आदमी यह सोचेगा कि वो शख्स सबसे पहले मस्जिद से बाहर निकल के चलेगा। इनके शेख हजरत शिबली रहमतुल्लाह को पता चला तो रोने लगे और रोकर फरमाया, इसी बात ने तो जुनेद को जुनेद बनाया है कि अपनी, यानी जब अल्लाह ताला की मोहब्बत और मार्फत दिल पर मेरे दोस्तों खुलती है ना, तब इंसान को पता चलता है मैं दुनिया का जलील तरीन शख्स हूं, घटिया तरीन आदमी हूं, कुत्ते से भी बदतर हूं मैं। उसके बाद अल्लाह ताला उसको जो मकामात अता फरमाते हैं, अल्लाह अकबर, शेख सादी शिराजी ने यही तो बात फरमाई, फरमाते हैं कि इन अल्लाह वालों को फरिश्तों पर जो शरफ हासिल है, वजह यह कि ये अपने आप को कुत्ते से भी बदतर समझते हैं। इसको कहते हैं तज़किया मेरे दोस्तों, सुभान अल्लाह। अब आदमी कहेगा कि जब ऐसा हाल है, यानी हम इतने जलील हो जाएं, यानी गोया कि हमारे अंदर कोई नहीं। मेरे प्यारे दोस्तों, इसी जिल्लत में तो अल्लाह ने इज्जत रखी है। हजरत ख्वाजा साहब यही तो फरमाते हैं कि इश्क की जिल्लत भी इज्जत हो गई, इश्क की जिल्लत भी इज्जत हो गई, ली फकीरी बादशाहत हो गई। इश्क की जिल्लत भी इज्जत हो गई, ली फकीरी बादशाहत हो गई। सुभान अल्लाह। हम क्या समझते हैं, ये जो हम, आपने देखा ना वेस्ट कोट पहनने वालों का एक स्टाइल होता है, और कलफ और ये सब, हम क्या समझते हैं हमारे स्टाइल पर दुनिया आशिक है? हर आदमी दिल में कहता है भाई कैसा चे लग रहा है, कि गाड़ी से निकले स्टाइल से, मोबाइल ऐसे ऐसे शान से चलते हुए आ रहे हैं ऐसे स्टाइल से। तो आप क्या, जो चलने वाला वो अपने आप को समझता है, मुझ जैसा तुर्रम खान कोई नहीं है। हर चलने वाले का यही हाल है ना, एक से बढ़कर एक हम लोग बैठे हुए ऐसे स्टाइल से यूज जा रहे होते हैं, मोबाइल निकाले से स्टाइल। मेरे प्यारे, तो हर आदमी ये समझ रहा होता है कि देखो मेरी क्या पर्सनालिटी है, अट्रैक्शन है, कि हर आदमी कितना मरूब हो रहा होगा। जरा दूसरे से पूछो उसके दिल में क्या हाल होता है, वो वही बोल रहा होता है जो मैंने बोला, अलिफ से अनार चे से ये हाल होता है मेरे दोस्तों। इसलिए कहा कि जब इंसान अपनी नजर में जलील होता है, अल्लाह ताला की नजर में मुअज्जज और इज्जत वाला होता है। और जो शख्स अपनी निगाहों में इज्जत रखता है, अपने आप को मुअज्जज समझता है, वो अल्लाह ताला की नजर में कुत्ते और सुअर से भी ज्यादा जलील होता है। अल्लाह ने इस चीज में रखा, देखो सुभान अल्लाह। तो ये है नफ्स का तज़किया। और तज़किये की तीसरी किस्म और आखिरी किस्म है कि तत्हीर। बहरहाल तज़किये में और भी बातें हैं, एक मुख्तसर सा एक हुआ, वरना तो माशाल्लाह एक पूरी दुनिया है अल्लाह की मोहब्बत और मारफत की, एक बड़ी दुनिया है मेरे दोस्तों। ये दुनिया क्या है उसके आगे, सुभान अल्लाह। यहां तो हमारी दुनिया कहां से, यहां से लेकर सर से लेकर पांव तक खत्म हो जाती है, इतनी सी दुनिया है हमारी, सर से लेकर पांव तक खत्म होगी। क्या सर का हेयर स्टाइल बनाया, टोपी भी ओढ़ेंगे तो ऐसे स्टाइल से, जरा टोपी ऐसे, ये आगे आए जनाब, गालों को खुरचा, गालों को खुरचा, जरा स्टाइल से चश्मा लगाया, हाथ में घड़ी पहनी, कपड़े यू ऐसे पहने, जेब में थोड़े से पैसे डाल लिए, कुछ डॉलर डाल लिए, कुछ जो वो डालने के कार्ड डाल लिए, इधर मोबाइल डाल लिया, उधर मोबाइल डाल लिया, अच्छे जूते पहन लिए, स्टाइल खत्म। सर से लेकर पांव तक दुनिया है पूरी, बस इसके आगे कुछ भी नहीं है। ऐसा ही है ना, ये दुनिया तो यहां खत्म हो गई। एक अच्छी सी गाड़ी में बैठ गए तो क्या वो भी तो हमारी चूतड़ से ही लगी हुई है, क्या है वो, थोड़ी सी तो देर की गाड़ी है वो हमारी। आप गाड़ी से उतर के खड़े हो जाएं, आपको कोई नहीं पूछेगा क्या आपकी इज्जत है गाड़ी। ऐसा ही है ना, तो सर से लेकर पांव तक है, छोटी सी दुनिया है बस इतनी। और अल्लाह ताला की मोहब्बत और मारफत की दुनिया, अल्लाह अकबर, उसके सामने तो आसमान भी सर निगू है। अल्लाह ताला की मोहब्बत और अजमत की जो दुनिया है, आसमान भी उसके सामने अपना सर नीचे कर देता है, सातों आसमान। क्योंकि इन आरिफीन का, इन अल्लाह वालों की जो परवास का जो पहला स्टॉप है वो आसमानों से ऊपर है मेरे दोस्तों। इतना तो आपको भी पता चल गया कि साइंसदान भी कहते हैं कि फलकियात में इतनी बड़ी दुनिया है, इतनी बड़ी दुनिया है कि ये दुनिया तो उसके सामने एक मामूली सी एक नुक्ता है, नुक्ता। तो सोचो उन आरिफीन की परवाज कहां पर है जो जमीन से उठकर जाते हैं मेरे दोस्तों। तो बहरहाल ये नबी वाला काम है। तो तीसरी क्या है, तत्हीर, तज़किया, बदन का तज़किया। इसलिए हमें सिखाया, देखो वुजू करो, वुजू करो, गुस्ल का तरीका सिखाया कि नाक में पानी डालना, कुल्ली करना, नाक में पानी डालना, पूरे जिस्म पर पानी बहाना, ये फराइज़ गुस्ल में से। इसी तरह वुजू का तरीका सिखाया, नजासत हमें सिखाई कि किबले की तरफ मुंह मत करो, किबले की तरफ पीठ मत करो, सुभान अल्लाह। हमें सिखाया इस्तिंजा से बचो, नंगे से बैतुल खला मत जाओ, पूरा यहां तक कि मना कि हड्डी से इस्तिंजा मत करो, हड्डी से इस्तिंजा मत करो, और मना किया हमें इन चीजों से, कुछ चीजें सिखाई कि ऐसे करो, ये इतनी तक हमें, ये इसको कहते हैं बदन का तज़किया, सुभान अल्लाह। एक एक चीज सिखाई, सुभान अल्लाह। तो ये है तज़किया, जो कि नबियों वाला काम है मेरे दोस्तों। तो नबियों वाले काम क्या हो गए, कुरान पाक की तालीम, किताब की तालीम, हिकमत की तालीम, और तज़किया। तज़किये के अंदर दिल का तज़किया, दिल की सफाई, अखलाक की सफाई और बदन की सफाई, ये सब चीजें हैं। अल्लाह हम सब पर फजल फरमा दें और हमें ये दौलत नसीब भी फरमा दें। और इन नबियों वाले काम जो अल्लाह ताला ने ये काम रखा है मेरे, ये कयामत तक चलेगा मेरे दोस्तों। कितनी कोशिश है, ये हुकूमत क्या, पहले बहुत सारी हुकूमतें आई, सबने ये कोशिश की, सबने इस बात की कोशिश की कि किसी तरह दीन को मिटाए, मदारिस को मिटाए और इसी तरीके से दीन वालों को मिटाए। सिर्फ अंग्रेज ने एक दिन में हजारों हजारों उलामा को जो है ना वो दरख्तों पे टांग देता था, फांसी दे देता था, लेकिन माशाल्लाह दीन बाकी है। हलाकू खान ने पूरी बगदाद के जो दरिया था उसमें पूरे बगदाद की किताबें दरिया बुर्द कर दी, दरिया में डाल दी। अल्हम्दुलिल्लाह सारी किताबें मौजूद, اللہ اکبر. قرآن شریف مٹانے کی کوشش کی گئی، قرآن شریف کی نقل بنانے کی کوشش کی. ایک چھوٹے سے بچے کو آپ کھڑا کر دیجئے، قرآن کریم فر 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 پڑھ کر سنانا شروع کر دیتا. اللہ اکبر، یہ دین ہے میرے دوستو، رہنے والا ہے، باقی رہنے والا ہے. ہم کیا کریں؟ دین پر عمل کریں اور دین والوں کے ساتھ تعاون کریں. اگرچہ ڈراتے تو ہیں، کرتے بھی ہیں، لیکن مزے کی بات ہے. ایک دفعہ پرانی بات ہے، ایک بزرگ کی بات بتا رہا ہوں کہ ان کے مدرسے پر کوئی ایک مصیبت آئی. جس رات مصیبت آئی، اگلے دن ایک صاحب باہر بیٹھے ہوئے تھے، ان کا کچھ تعمیر کا کام تھا، پریشان تھے کہ یار مصیبت آئی، اب تو کوئی تعاون بھی نہیں کرے گا، چندہ بھی نہیں کرے گا. نقد میں آپ کو بات بتا رہا ہوں، مجھے اتنی یعنی اللہ تعالی کی اس انداز پر ایسی عجیب دل ہوا کہ وہ رات کی یہ بات ہے، صبح ایک صاحب آئے، ان کی تعمیر کا مسئلہ تھا، 30 لاکھ روپے اسے کھڑے کھڑے ہاتھ میں رکھ دیے. حیران کہ دیکھو صاحب، یہ کہا دیکھو رات کو یہ واقعہ ہوا، اللہ تعالیٰ نے صبح ہی سمجھا دیا کہ بھائی ہم سے دل لگانا، میں سوچنا کہ یہ تمہارے حکومت یا فلاں چیز یا انگریز مل کر یا کافر مل کر تمہارا دین کو بند کر دیں گے. ایسا نہیں ہوگا، ایسا نہیں ہوگا، بلکہ یہ گھٹنے ٹیکیں گے. وہ کہ وہ ان 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 ملاؤں کو بولیں گے کہ جو ایسی چادریں لے کے گھومتے ہیں اور جو جو استنجا کرتے ہوئے اپنی گنوں کو بھی جو ہے وہ مٹی لگا رہے ہوتے ہیں، کہ انہیں کے سامنے، اور جو کہ انگریزی بولیں گے، وہی ملا ماشاءاللہ علماء انگریزی بول رہے ہیں. واہ! اور ایسا کیا کہ امریکہ جیسے سپر پاور جو اپنے آپ کو کہنے والا، اس نے بھی گھٹنے ٹیک دیے. سبحان اللہ! اس لیے میرے پیارے دوستو، دین کے ساتھ تعاون کریں، اسی کے اندر ہماری بھلائی. یہ تو رہے گا، یہ سارے بولنے والے سب چلے جائیں گے، لیکن دین باقی رہے گا، اور جو دین کے ساتھ جڑ جائے گا اللہ تعالیٰ اس کو بھی باقی رکھے گا. واخر دعوانا الحمدللہ رب العالمین. اللهم صل وسلم على نبيك وحبيبك محمد صلى الله على النبي الكريم. اللہ اپنی رحمت سے یا اللہ تعالی ہمیں دین کی خدمت کی توفیق عطا فرما، یا اللہ دین پر سب سے پہلے عمل کی توفیق عطا فرما دیجئے. اللہ 100% شریعت و سنت کے مطابق زندگی گزارنے کی توفیق عطا فرما، اور اپنی رحمت سے جان سے، مال سے، آبرو پہ اور آبرو سے دین کی خدمت کے لیے ہماری رحمت، اپنی رحمت سے ہماری جانوں کو، ہمارے مال کو، ہماری آبرو کو، ہمارے گھر والوں کو، ہماری اولاد کو قبول فرما لیجئے. اور یا اللہ تعالیٰ، یہ جو آپ کا دین باقی رہنے والا ہے، یا اللہ تعالیٰ اس باقی رہنے والے دین کے ساتھ ہمیں جوڑ دیجئے، تاکہ ہماری زندگیوں کو بھی بقا مل جائے. اور یا اللہ، فنا ہونے والی چیزوں سے ہم کو دور کر دیجئے، اور یا اللہ اپنی رحمت سے ہمارے دلوں پر اپنے قرب کی تجلی عطا فرما دیجئے. یا اللہ اپنی رحمت سے ہمارے دلوں کو پاک فرما دیجئے، اور یا اللہ اس دنیا کی فنائیت کو ہم پر کھول دیجئے، اور ہمارے عقول میں، ہمارے دماغوں میں یا اللہ تعالیٰ جو دوسروں کا روب بھرا پڑا ہے، آپ کی رحمت سے درخواست ہے، اعمال صالحہ کی توفیق عطا فرما کر، اعمال صالحہ کا نور، تقوی کا نور ہمارے دل و دماغ پر جا اللہ تعالی اس کو غالب فرما دیجئے، اور ہمارے دلوں پر اپنی محبت اور عظمت کو غالب فرما دیجئے. غیر کا روب ہمارے دلوں سے نکال دیجئے، اور اللہ اپنی رحمت سے ہمارے قلوب کا تزکیہ فرما. یا اللہ اپنی محبت ہمارے دلوں میں عطا فرما، ہمارے گندے اخلاق کو اچھے اخلاق سے تبدیل فرما. اپنی رحمت سے ہمارے یا اللہ تعالی حاجتوں کی حاجت روائی فرما. ہم سب کو رزق حلال، عافیت، فراوانی، آسانی کے ساتھ عطا فرما. یا اللہ اہل مقروض کے قرضوں کو ادا فرما، اور یا اللہ اپنی رحمت سے ہمارے کاموں کو آسان فرما، ہماری ضروریات کو پورا فرما. ہم سب کو تقوی والی زندگی عطا فرما. ہمارے گناہوں کی عادت کو اپنی فرما برداری کی عادت سے تبدیل فرما دیجئے. اور یا اللہ، ہمارے اس ملک پاکستان کے نظریے لا الہ الا اللہ محمد الرسول اللہ، یا اللہ اس نظریے کی حفاظت فرما. یعنی اس نظریے کی بنیاد پر جو ملک عطا فرمایا، اس ملک کے اس نظریے کو قائم و دائم رکھیے. اللہ اپنی رحمت سے یا اللہ تعالیٰ اس نظریے کی حفاظت کے لیے جو دینی مدارس ہیں، تبلیغ کے مراکز ہیں، خانقاہیں ہیں، جہاد کے مراکز ہیں، اور یا اللہ مکاتب قرآنیہ ہیں، اور یا اللہ دین کے مختلف شعبوں میں کام کرنے والے، ان کے ساتھ مالی طور پر، جانی طور پر تعاون کرنے والے، اللہ آپ کی رحمت سے درخواست ہے، ایک ایک شخص کی حفاظت فرما، ایک ایک ادارے کی حفاظت فرما. یا اللہ تعالیٰ ایک ایک شعبے کی اپنی رحمت سے حفاظت فرما دیجیے. اور یا اللہ اپنی رحمت سے ہمارے اس ملک پاکستان، یا اللہ تعالیٰ اس کے چپے چپے کی حفاظت فرما، اس کے پتے پتے کی حفاظت فرما، اس کے اللہ تعالیٰ قطرے قطرے کی حفاظت فرما. اور یا اللہ تعالیٰ ایک ایک انچ کی زمین کی اپنی رحمت سے حفاظت فرما. اور یا اللہ تعالیٰ دفاعی طور پر اس کو خود کفیل فرما. اور یا اللہ یہاں کے ہتھیاروں میں برکت عطا فرما. اور یا اللہ تعالیٰ دشمنوں پر روب طاری فرما دیجیے. اور اپنی رحمت سے یا اللہ تعالیٰ ہم سب کو، ہمارے حکام کو عقل سلیم اور فہم سلیم عطا فرما. اور یا اللہ تعالیٰ یہ جو اس بات کی کوششوں میں لگے ہیں کہ دینی مدارس کو یا اللہ تعالیٰ ختم کرنے کی فکر میں لگے ہوئے ہیں، اللہ اپنی رحمت سے ان کی عقلوں میں عقل سلیم عطا فرما اور نور عطا فرما، اور یا اللہ مخلوق غیر کے روب یا اللہ یہود و حنود و نصارہ اور رافضی اور قادیانی کے روب کو اللہ ہمارے دلوں سے اور ہمارے حکام کے دلوں سے نکال دیجئے، اور اپنی محبت اور عظمت کو غالب فرما دیجئے، اور یا اللہ اپنی رحمت سے یا اللہ تعالیٰ ہم سب کو فکر آخرت عطا فرما، اصلاح کی فکر عطا فرما، سلامتی ایمان سلامتی ادا کے ساتھ دنیا میں رکھے، اور سلامتی ایمان سلامتی ادا کے ساتھ دنیا سے لے جائیے۔ ربنا تقبل منا انك انت السميع العليم، وصلى الله تعالى على خير خلق محمد وعلى وصحبه اجمعين برحمتك يا ارحم الراحمين۔ اذان ہوگی، اذان کے بعد سنت کے لیے وقت دیا جائے گا۔